नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी दीपक सिन्जालीको उपन्यास मीराको वाचन लिएर आइपुगेका छौं। हामीले गएको साता मीराको सातौं श्रृंखला पृष्ठ 130 सुन्यौं। अहिले मीराको सातौं श्रृंखलादेखि हामीले चन्द्रबहादुरको कथनलाई प्रस्तुत गरिरहेका छौं। आज आठौं श्रृंखला पृष्ठ 131 दीपक सिन्जालीको उपन्यास मीराको वाचन अब सुरु हुन्छ। कृष्ण मेरो सपनामा सधैँ आउँथ्यो, म विपनामा भगवान् पुकार्थेँ, हे भगवान् आज सपनामा यस्तो देख्न पाऊ। उसको दाहिने हात समातेर म हिँडौँ, रापिलो घामले हाम्रा पसिना छुटाओस्। हिँड्दा हिँड्दै कतै चौतारा भेटियोस्, चौताराको छेउमा ठूलो ढुङ्गा होस्, त्यही ढुङ्गामा म माथि चढ्नेछु, ऊ तलबाट मलाई हापो माग्नेछ, मैले इन्कार गर्नेछु, ऊ रिसाउनेछ, मैले धान्न सक्छौ भनेर सोध्नेछु, ऊ हाँस्दै फेरि बाहु फुकाउनेछ, म जे पर्छ उसमाथि फाँद हाल्नेछु, ऊ धान्न नसकेर पल्टिनेछ, म उसमाथि पल्टिनेछु, बाटाका धुलो जम्मै हाम्रा लुगामा टाँसिनेछ, हाँस्दै उठ्नेछौँ, कसैले देखे कि भनेर यताउता हेर्नेछौँ, उसलाई भन्दा धेरै मलाई लाज लाग्नेछ, लजाई लजाई अगाडि बढ्नेछौँ, अनि मेरो यो सपना अन्त्य हुनेछ, अर्को दिन फेरि मैले त्यही सपना देख्नेछु, तर क्रमशः मैले विपनामा प्रेम गरेँ, विपनामै कृष्णसँग भेट भएको हो, उसका लागि समर्पित भएकी विपनामै हो, त्यस वखत प्रेम गऱ्यौँ, गर्न हुने नहुने सबै गऱ्यौँ, विपनामै गऱ्यौँ, ती हामीले जानेरै गरेका हौँ, ती सबै कुरा अहिले सपना झैँ लाग्छन्, त्यस्ता यथार्थ सपना मसँगै छन्, ती सपनाहरू म जीवन रहेसम्मै सम्झिरहनेछु, आफ्नो नाम चाहिँ बरु सपनामा हामीले ज्यादा गऱ्यौँ, सपनाले मलाई कृष्णसँग बिहे गराइदियो, उसको आलिङ्गनमा डुबाइदियो, कतै एकान्तमा उसले मेरो सिउँदोमा सिन्दूर हाल्यो, हावाले हाम्रो बिहेमा सनाई बजाए, चराले रत्यौली गाए, बाँसका सुत्लाले मुजुरा बजाए, त्यसरी हामीले प्राकृतिक बिहे गऱ्यौँ, तर म बिउजिँदा सिउँदो खाली नै हुन्थ्यो, म रुन्थेँ, मलाई निधाइरहन मन लाग्थ्यो, तर सक्दिन थिएँ, भालेको डाँकोले बिउजाइदिन्थ्यो, नभए आमाको आवाजले। मैले मेरो त्यसै खेर गएको भैँसको कहिल्यै पिर गरिनँ, मलाई त पल पल यही पिर हुन्थ्यो, मेरो प्रेम त्यसै खेर गयो, मलाई बाआमा दुवै शत्रु जस्ता लाग्थे, तिनको अनुहार कहिल्यै हेर्नु नपरे हुन्थ्यो भन्ने लाग्थ्यो, तिम्रा लागि भए पनि बोल्नै पर्थ्यो, तर बोली पछि मरे जस्तो लाग्थ्यो। एक दिन मैले करेसापट्टिको कोठा खाली गरेँ, बाले त्यसबारे केही बोलेनन्, आमाले सोधेकी थिइन् तर मैले जवाफ दिएकी थिइनँ, केही दिनपछि श्रीकृष्णको ठूलो मूर्ति लगेर त्यहीँ राखेँ, भने अब यो मेरो पूजा कोठा हुनेछ, मेरो इच्छा छ कि यसमा तपाईँहरूबाट कुनै असुविधा नहोस्, म केही एकान्त पल यहाँ बिताउन चाहन्छु, बार नसुने चाहिँ गरेर बाहिरिए, आमाले मलाई हेरिरहेन्, मैले भने म यसैका माध्यमले हृदयलाई स्थिर गर्न चाहन्छु। मैले विपनामा प्रेम गरेँ, विपनामै क्रिसमससँग भेट भएको, उसका लागि समर्पित भएकी विपनामै हो। त्यस वखत प्रेम गर्यौँ, गर्न हुने नहुने सबै गर्यौँ, विपनामै गर्यौँ। ती हामीले जानेर गरेका हौँ। मलाई यो कुराको डर थियो कि बाले लुकाउन भनेको सत्य तिमीले खोजी गर्नेछौ, त्यो सत्य मैले नै तिमीलाई बताउनेछु। म कृष्णको पूजा र पुकार बिना एक पल पनि रहन सक्दिनँ थिएँ। मेरो यही कमजोरीले तिमीलाई सहयोग पुर्याउनेछ भनेर यो विधि अप्नाएकी हुँ। मैले कृष्ण भनेर मेरै प्रेमको पूजा गर्थेँ, तिमीले कृष्ण भनेर कन्हैयालाई सम्झिन्थ्यौ। मैले देख्ने गरेका सपना श्रीकृष्णका थिएनन्, मेरा कृष्णका थिए। मेरा भावना, कल्पना, सम्झना, कहानी भगवान् श्रीकृष्णका होइनन्, ती सबै कृष्णकै थिए। मैले ती भावनालाई अलौकिक श्रृङ्गार गरेर तिमीलाई सुनाउँथेँ। तिमी हुर्किँदै आयौ, तिम्रो रूप कृष्णसँग मिल्न गयो। मैले तिमीलाई कोण कोणबाट निहालेकी थिएँ। तिम्रो हिँडाई, बोलाई, सुताई, खुवाई कृष्णको जस्तै हुन्थ्यो। मलाई लाग्यो तिमीमा 90% कृष्णको स्वभाव छ। त्यही दिन श्याम वर्णित मूर्तिबाट झिकेर कृष्णलाई तिमीमा स्थापना गरेकी थिएँ। सबैले भन्थे आँखामा कोठी हुनेहरूले धेरै रुनुपर्छ। मेरा दुवै आँखामा कोठी छन्, दाहिने आँखाको तलपट्टि, देब्रेको माथिपट्टि। आँसु मेरो भाग्यमा पनि हुँदो, त्यसरी मैले रुनुपर्छ। धेरै रोएँ, रोइरहेकी छु, अझै कति रुन बाँकी नै छ। कहिलेकाहीँ यस्तो पनि लाग्थ्यो कृष्ण बेपत्ता भएर ठिकै भयो, नत्र म उसकी दुलही हुन्थे, काका ससुरा हुन्थे, तिमी मेरा देवर हुन्थ्यौ, आमा सौतेनी सासु हुन्थिन्। कृष्ण नभएर पनि राम्रै भयो, आमालाई सासु त भन्नु परेन। अरू छोराछोरीका चाहिँ मेरा भाग्यमा पनि आमालाई सासु भन्न लेखेको थिएन सायद। मलाई आफ्नै निर्णयप्रति पश्चाताप थियो। कृष्णले भागौँ भन्दा भागेकी भए मायाको संसार हुन्थ्यो, सन्तान हुन्थे, बच्चा बच्ची हुर्काउँदैमा बुढी भइसक्थे। मेरा भाग्यमा ती सबै लेखेको रहेनछ। भाग्यमा लेखिएको भविष्य नजाने पनि विगत जानेकी छु, विगत सबैले जान्दछन् पनि। मैले आत्माबाट झिकेर कृष्णलाई मूर्तिमा स्थापना गरेकी थिएँ। मलाई पूजा कोठा पूरै संसार जस्तै लाग्थ्यो। मूर्तिहरूले मलाई कृष्णको बालककालदेखि जवानीको याद दिलाउँथे। ती सबै मूर्तिलाई मैले हाम्रा रोमाञ्चकारी पलसँग जोडेकी थिएँ। त्यहाँ एउटा पनि फोटो र मूर्ति थिएनन् जसलाई मैले अतीतका घटनाको नाम नदिएकी हुँ। पोखरा गएको बेला साथीले सङ्गीत गुरुसँग भेटाइदिएकी थिए। तिनले मीराबाईका बारेमा कहानी र शास्त्रीय सङ्गीत सुनाए। मीराबाईको कहानी मेरो कहानीभन्दा आंशिक भिन्न थियो। तिनले अलौकिक कृष्णलाई प्रेम गरेकी थिइन्, म लौकिक कृष्णलाई प्रेम गर्थेँ। त्यसपछि मैले सङ्गीत सुन्न सुरु गरेकी हुँ। अत मलाई लाग्यो तिमीमा 90% कृष्णको स्वभाव छ। त्यही दिन श्याम वर्णित मूर्तिबाट झिकेर कृष्णलाई तिमीमा स्थापना गरेकी थिएँ। तर मेरो प्राणलाई तिम्रो बहिर्गमनले झन् निष्प्राण पारिदियो। म तिम्रा लागि बाँचेकी थिएँ। मेरा आराध्य कृष्णलाई तिमीमा स्थापित गरेकी थिएँ। कृष्ण हिँडेपछि तिमी मेरा कृष्ण थियौ, मेरा साना कृष्ण। तिमी उसका भाइ त्यति मात्रै होइन, तिमी दुरुस्तै थियौ। तिमी यस्तो लाग्थ्यो भगवान्का तरी तरीका मूर्ति झैँ कृष्णको सानो आकृति हौ, मेरो आत्मामा बस्ने निजी कृष्ण, मेरा आराध्य देव। म तिमीलाई कहिल्यै गाली गर्न सक्दिनथे। तिमी पढ्न कमजोर थियौ, कृष्णले पढाइमा अब्बल, यस्तो लाग्थ्यो। कृष्णले आकार परिवर्तन गर्दा बुद्धि पनि त्याग गरेछन्। तिमी बाँतेर आउँदा कृष्ण आए चाहिँ देख्थे, उससँग मेरो गुनासो थिएन, मलाई पनि गुनासो गरेन, र तिमीलाई पनि मैले कहिल्यै गुनासो गरिनँ। तिम्रो अनुहार फेरिँदै आयो, मैले तिमीलाई कृष्ण नै देखिरहेँ। तिम्रो अनुहार झन् प्रिय हुँदै आयो मेरा लागि। कहिलेकाहीँ त मलाई भयानक डर लाग्थ्यो। तिमी बढ्दै गयौ, जवान भयो, कृष्ण जस्तै हुँदै आयो, अथवा तिमीमाथि कृष्ण मौलाउँदै आयो। म तिमीतिर खुब आकर्षित भएँ, मेरो अन्तर्मन काबुबाट भाग्न थाल्यो। कतै कृष्ण भनेर मैले तिमीलाई नै स्वीकार्न त पुग्दिन। मैले जागिर पनि छोड्ने थिइनँ, तिमीले गर्दा छोडेँ। मलाई कृष्णले सताउनु सतायो, प्रेमको बगैँचामा धकेलेर भाग्यो। म उसैको आकृति यत्र तत्र देख्थेँ, मैले त्यस्तो किन देख्थेँ होला। भेटे जति पुरुषमा म उसैलाई खोज्थेँ, कोहीसँग त उसको रूप ठ्याक्कै मिल्थ्यो, न थाकुन्जेल उसलाई हेरिरहन्थे। भन्न त बाले तिमीलाई पनि सँगै पठाउँछु भनेका थिए, तिमीलाई लिएर आउँला र चयनले बाँचुला भने थियो। कृष्णलाई चाहिँ तिमीलाई सुटुक्क एक्लै भोग गर्नेछु भनेर कल्पना समेत गर्थे। बाले पनि मलाई त्यो अवसर सुम्पेकै थिए। मैले चाहेको भए तिमीलाई एकलौटी भोग्न सक्थेँ, तर त्यसो गर्न आँट आएन। सायद कृष्णलाई चाहिँ तिमीलाई भोग गर्थेँ होला, मलाई तिम्रो हरफल खाँचो रह्यो। कृष्ण जस्तै तिमीसँग पनि म छुट्टिनै नसक्ने भएछु। मलाई तिमीले घरतिरै तान्यौ, तिमीलाई देखुला र कृष्णको झल्को मेटुला भनेर सोचिरहन्थे। दिनदिनै घर जाउँ हुन्थ्यो अनि जागिरै छोडेर घर आए। तिम्रा अघि ज्वारले उठेको हृदय बेग सबै शान्त हुन्थ्यो। तिमीले पनि घर छोड्ने निर्णय गर्यौ, म मरेतुल्य भएँ। तिमी लाहोर जाने भन्दै आएको कुरा रूपाले भनी, तिमीले सानै उमेरमा किन त्यत्रो निर्णय गर्यौ भनेर छक्क परेकी थिएँ। तर तिमीलाई म रोक्न सक्दिनँ थिएँ। तिमीलाई विदाई गर्दा मैले सास फेरेको पनि चाल पाइनँ। मेरा शरीरमा वायुदेव आफै आवत जावत गरे। तिमीलाई बोकेर बस हुँ के हो, मलाई लाग्यो मेरो खुसी बोकेर बस हुँ के हो, तत्क्षण आफूलाई मरे चाहिँ लाग्यो। त्यस दिनदेखि मेरा आँसु थामिएनन्। आमाले खुबै सम्झाइन्, बाले पनि। म त्यति बिघ्न किन रोएँ होला, कृष्णले छोड्दा बरु त्यसरी रोएकी थिइनँ। तिमी मेरा लागि कृष्णभन्दा पनि प्रिय भएका थियौ, म निष्प्राण जस्तै भएँ। तिमी हिँडेपछि आमा बिरामी परिन्। अस्पताल लाने लैजाने गर्दा गर्दै म आजित भएँ। दमौली जाने आउने हरानीले आमालाई रूपाकैमा राखियो। आमालाई उच्च रक्तचाप थियो, पछि प्यारालाइसिस पनि, दिसा पिसाब एकै ठाउँमा हुन्थ्यो। रूपाले आमाको खुबै स्याहार गरी पोखरा लगेर थेरापी गराएपछि आमालाई केही सुधार भयो। फेरि महिना दिनपछि आमा थलिन्। दुई हप्ता अस्पताल राखेर ल्यायौँ। आमा अचानक मूर्छा पर्ने गर्थिन्, तुरुन्तै अस्पताल पुर्याउनु पर्ने, त्यसैले रूपाकोमै राख्ने निर्णय गर्यौँ। आमा निर्दोष थिइन्, जे जानिन् त्यही गरिन्। सन्तानको भविष्य र आफ्नो सुखको सन्तुलन चाहेकी थिइन्। आमाले सयौं दिन सिरानी रुजाएर बिताएकी थिइन्। तिनलाई पनि सुख भोगको केही अधिकार अवश्य थियो। आमालाई देख्दा यस्तो पनि लाग्थ्यो, सन्तान ममत्वको एउटा उदाहरण हो, हर्ष प्राप्ति र त्यागको उज्जवल नक्षत्र, यो कसरी भुल्न सकिन्छ। हिंसा गरेर बाँच्ने बगिनी डमरूकै लागि बाघसँग सिंहौरी खेल्छे। सन्तानका लागि मातृत्वको गहिराई र प्रेमको निलो सतह ज्वलन्त रहन्छ जहिले पनि। कृष्ण गएदेखि नै पश्चातापले आमा जल्ने गर्थिन्। सायद मेरो जति पीडा तिनको मनमा पनि थियो। तिमी पनि हिँडेपछि उनी एक्लै भइन्, तर कहिल्यै भनिनन्, सायद बालाई पनि भनिनन्। बरु मेरो मनमा गढेको आमाप्रतिको घृणा कहिल्यै साम्य भएन। आमाले मलाई दुईवटा बा दिइन्। मनले अर्कै सोचेकी थिएँ। नियतिले बा भन्नुपर्दा आवाज घाँटीमा रोकिन्थ्यो। बिरामी आमाको स्याहार गर्ने प्रत्येक क्षण म कृष्णको यादमा आँसु खसाल्थे। एक दिन आमालाई अस्पताल पुर्याएर म रूपाकोमा आएँ। भने, दिदी तिमी अस्पताल जाऊ, म जान्न। रूपा अनुहार बिगारेर गोरी। म ऊ अलिअलि रिसाई पनि मसँग। उसले भने, त कति भ्रष्ट भइस्, एउटा केटाका लागि आमालाई चाक देखाइस्। जेसुकै होस्, मलाई आमाको स्याहार गर्न मन छैन। रूपा चुप लागि, आँखी भौँ तन्काएर जुरुक्क उठी। सायद उसले बुझी म आमासँग रुष्ट छु, अझै खुसी हुन सकेकी छैन। उसले जे बुझी त्यो ठिक थियो। म आमासँग रुष्ट थिएँ, सायद म मेरो प्राण नभेटाएसम्म रुष्ट हुनेछु। अनि उसले लामो सम्भाषण दिए। आमा आमा नै हुन्, जसको अर्को कुनै पर्याय छैन। धरतीको सिवाय अर्को सजीवता खोज्ने आधार कहाँ छ? तिमी भन्न सक्छौ, तिम्रो हृदयमा बग्ने प्यारको दह कसको हृदयबाट छुटिरहेको छ? यदि आफ्नै हृदयबाट हो भन्छौ भने तिमी स्वतन्त्र भएर किन जान सकेनौ उसको साथमा? होइन भने तिमी किन ईर्ष्याको भावमा आमाको अगाडि गोरिन्छौ? बरु तिमीलाई प्रेमले जित्यो, आमाले प्रेमलाई जितिन्। प्रायश्चितको हात उठाइरहेकी छिन्। तिमी खुच्चिङ देखाएर हिँडिरहेकी छौ कि तिमीले संसार जितेको अनुभव गरिरहेकी छौ या पछि कुनै दिन जित्ने छौ? जेसुकै होस्, कुनै समय आउनेछ जहाँ मेरो प्यारको दह मेरो हृदयबाट बगेको प्रष्ट हुनेछ। दिदी रिसले चुर भई भनी, त कसको कृपाले बाँचेकी छस्? तँलाई बाआमाको आशीर्वाद चाहिन्न? चाहिन्न। अब आशीर्वादका लागि उठाइएका हात नै टाउकामा बोझ भएका छन्। मैले जवाफ दिएँ। त्यति बेला मन हल्का भएको महसुस गरेँ। मैले यसपालि दिदीलाई भारी जवाफ दिएकी थिएँ। यदि भगवान् छन् भने मेरो बहिनीलाई बुद्धि दिउन्। यति भनेर ऊ बाहिर निस्की। तीन दिनपछि रूपा आमालाई लिएर आई। आमा झन् दुब्ली भएछन्, ख्याउटी पनि। रिसाएर हिँडेपछि रूपा घरमै आइन, अस्पतालमै बसी। म पनि अस्पताल गइन, घरैमा बसेँ। मलाई आमा देखेर खुब माया लाग्यो। म किन गइनँ अस्पताल? मैले दिदीलाई किन त्यसो भने होला? आमा मेरी पनि हुन्। मैले आमालाई पुरानो रिस कोट्याएर खुब दुःखी बनाएछु। आमाको खुब माया लाग्यो। आमाको हात समाएर नजिकै बसेँ। आमाले पनि मेरा हात मुसारिन् र भनिन्, तिमी घर जाऊ, बालाई केही सहयोग होला। म एकैछिनमा बदलिएँ। अघिका भावना कता हराए कता, आमाको माया पनि गायब भएछ। साँचो त यही रहेछ, मलाई आमासँग रिस उठ्दै रहेछ। नत्र आमाको साथभन्दा एकान्त किन प्यारो हो मलाई? दिदीले अस्पतालबाट ल्याएका कपडा धुन निकाली। मैले सामान मिलाएँ। एकान्त पारेर आमाले बोलाइन्। बरबर आँसु खसालेर मेरो दाहिने हात उठाइन्। मैले थाम्नै सकिनँ। कृष्ण छुटेपछि पहिलोपटक आमाका लागि मेरा आँसु खसे। मलाई फेरि यस्तो महसुस भयो कि मेरो प्यारको दह आमाको हृदयमै गढेको रहेछ। आमा, मेरो रुन्चे स्वर भयो। आमाका आँसु पुस्दै भने, भगवान्ले हेर्छन्, सांसारिकतामा फँसेका हरेक मानिसको उद्धार हुनेछ। मीरा मलाई माफ गरिदिए। मैले तिमीहरूको खुसी छिनाएँ। हात जोडेर आमाले भनिन्, जे चाहन्छेस् त्यो गर, अब म तेरो जिन्दगीको काँडा भन्दिनँ। उनको पछिल्लो वाक्य तीर बनेर मुटुमा अडियो। म बोल्न सकिनँ। तीको छुरीले मेरो मुटुमै घोचे चाहिँ भयो। अहो, रूपा सत्य थिए। मैले आमालाई धेरै मर्का पारेछु। छोरीका अगाडि हात जोड्नुको पीडा साधारण थिएन। सुदामाले उल्टै कृतज्ञता देखाए जस्तो। छोरीलाई नमस्कार गर्न जरुरी थियो कि? कोही छोरीलाई बाआमाले यसरी नमस्कार गरे होलान्? मनमनै आफै तर्क गरे। आमाका परेला पुछिदिए। उनले भनिन्, मलाई माफ गरिदिए, यो पापबाट मुक्त बनाइदिए। आँसुले भरिएको उनको आँखामा माफीका असंख्य आशा मलाई पर्खिरहेका थिए। तर मैले माफ दिएँ भन्ने आँटे गरिन। म को हुँ आफ्नै आमालाई माफी दिने? छि, परिच्छेद जस्तो खण्डित जिन्दगी, प्रत्येक समय खण्डको प्रत्येक कहानी। रूपा मतिर हेरिरहेकी थिए। उसको मुहारले माकुराको सन्तान भने चाहिँ लाग्यो। उसले लज्जा बोध गरी, मलाई पनि हीन भावनाले सतायो। म दिदीका अगाडि जोगेँ, झोला टिपेँ, हुत्तिएर गाडीको सिटमा थेचारिन पुगेँ। सिटमा बसिसक्दा पनि आमाले हात जोड्दै मेरो पछि लागेको दृश्य मेरो आँखामा नाचिरहे। साँच छिपिँदै थियो, गोदिलीमा सर्ग डढेको थियो। वृत्तो गाग्री उठाएर दैलो टेकेकी मात्रै थिएँ, एउटा जोगी अगाडि आइपुग्यो। साँझ भइसक्यो, भिक्षा दिन मिल्दैन, मैले भने। जोगी एकछिन घोरिएर बस्यो, निकै बेर मलाई हेऱ्यो। सायद मेरो शिरदेखि पाउसम्मै निहाल्न भ्यायो। मलाई कता कता डर पनि लाग्यो। यस्ता जोगीसँग मुहनी हुन्छ भन्थे, इन्द्रजाल पढेको हुन्छ भन्ने सुनेकी थिएँ। मलाई हेरेको देखेर डरले पन्छिएँ। मलाई जोगीप्रति घृणा लाग्यो। मीरा, उसले भन्यो, अरे नामै लिएर बोलायो। म तर्सिएँ, को हो यो जोगी, मेरो नाम पनि जान्दो रहेछ। मलाई अचम्म पनि लाग्यो। भिक्षा माग्न आएको होइन, खबर लिएर आएको हुँ, शिर निहुराएर बोल्यो। अहो, म अस्वाभाविक भएँ, हतारिएर भने, के खबर, कस्तो खबर? मलाई कृष्णले पठाएको हो, ऊ झोलुङ्गे पुलमा पर्खिरहेको छ। भोलि बिहान भाले डाक्नुभन्दा पहिले तिमी आउनु रे, त्यसपछि के गर्नुपर्छ उसैले बताउला, सायद ऊ तिमीलाई सँगै लैजान चाहन्छ, एकै सासमा जोगीले भन्यो। जोगी फर्कियो, फर्किँदै गर्दा एकछिन आँगनमा टलियो, गोठ र घरतिर पालै पालो हेर्न थाल्यो। मगन्ते जोगीले त्यसरी के हेरेको थियो? म पानी लिन धारातिर लागेँ। मलाई अघि जोगीलाई घृणा गरेकोमा पश्चाताप लाग्यो। गाग्रीमा पानी भरिँदै आयो, मेरो मनमा पनि खुसी भरिँदै आए। जोगीलाई धन्यवाद दिन मन लाग्यो। उसको एकै सासको कुराले मलाई पुरै जीवन बोले चाहिँ लाग्यो। पक्कै जोगीले मेरा बितेका दिन र आउने दिन बोलेर गयो। मेरो प्राण लिएर कतैबाट उफुत्त निस्क्यो। आफूले प्राण प्रणले प्रेम गरेको मान्छेको नाम लिएर आयो। कतैबाट हावा चाहिँ आयो अनि बिलायो। लाग्यो यो जोगी होइन, नारद हो। हिमालय पर्वतको नारद, कैलाश दरबारको नारद, भगवान नारद, हे मेरा नारद, तिमीलाई मुरी मुरी धन्यवाद छ। पानी लिएर दलान उक्लिँदै गर्दा बा पनि आइपुगे। उनले भने, देऊ म भित्र लैजान्छु। लामो सास तानेर थकाइ मेटे। मनभरि खुसी बोकेर हिँड्न पनि गाह्रो हुँदो रहेछ। भित्तातिर आँखाको माए, भित्तामा टाँसिएको काकीको फोटो रहेनछ। काकाले कहिले झिकेछन् कि कसले झिकेछ? त्यस साँझ आरती सकेर धेरै बेर मीराका भजन सुनिरहे। मलाई लाग्यो मैले पर्खेको ठिकै भयो, नत्र कृष्ण एक्लै हुन्थ्यो। ऊ यसरी लिन आउँदा उसकी मीरा कसैकी स्वास्नी भइसकी भन्ने थाहा पाउँदा कति मर्माहत हुँदो, मन कति रुवाउँदो। मैले जानेरै उसलाई पर्खेकी रहेछु। मीरा, बाले बोलाए। उनको आवाजले म झस्केँ, मुखमा पुगेको गाँस खसेर छरियो। बाले बोलाएपछि बल्ल थाहा पाएँ म त टोलाएकी रहेछु। बाले भने, भोलि चाँडै भात पकाऊ, आमा पनि आउँछु भनेकी छे, म लिन दमौली जान्छु, एक्लै आउन सक्दिनँ होली। बाको निधारमा अल्झेका मेरा आँखा केही समय रोकिरहे। बाको निधारका तीनवटा धर्सा लम्बेतान खुम्चिएका थिए। मलाई त्यो खण्ड खण्ड परेको पहाडी भेग जस्तो लाग्यो। सायद उनको ललाटमा कोरिएको भाग्यरेखा त्यही थियो। मनमा केही तर्कनाहरू आए। इष्टमित्रको अस्पष्ट जालो माकुराको जाल चाहिँ छ, अनौठो र रहस्यमय पनि। यो एउटा अलिखित कानून हो जसको लिखत बिनै अनुसरण र अनुगमन गरिन्छ। यसका रक्षक हुँदैनन्, तपसील शर्तहरू हुँदैनन्, इजलासका लागि अदालत न्यायाधीश हुँदैन। यो संवैधानिक कानूनभन्दा ज्यादा प्रभावशाली छ। व्यवस्था बिनै सजाय दिइन्छ र भोग्न बाध्य गराइन्छ। यो अव्यवस्थित परम्परा हो, न आधार छ न त यसको आदर्श नै छ। संस्कृतिले यसलाई तार्किक क्षमता प्रदान गरेको छ, रीतिरिवाजले मात्र यसलाई तानिरहेको कुरा सत्य हो। यदि त्यसो हुँदैन थियो भने अमिल्दो सम्बन्धका लागि यसरी उद्यत हुनुपर्ने थिएन। उकुस मुकुसले यति विघ्न जरा पनि फिजाउने थिएन। दाजुबहिनी आपसमा किन बिहे गर्न पाउँदैनन्? यसको गतिलो जवाफ दिन कुनै योनिबाट कोही आदर्श सन्तान जन्मिएका छैनन्। एउटै योनिका सन्तानमा बिहेबारी चल्दैन भन्ने कतिलो तर्क संस्कृतिले दिइरहेको छ। तर्क छ तर पूर्ण सत्यको आधार छैन। यो सत्य हो कि हाडनाताको सम्बन्ध सामाजिक र कानूनी रूपमा बहिष्कृत छ, तथापि तार्किकताले मात्रै कुनै सत्यको पुष्टि हुँदैन। भौतिक विज्ञानमा प्रयोगशालाको खाँचो के रहन्छ? मानवीय बौद्धिकताको रहस्य चेत यहाँनिर गुमेको छ कि हाम्रा पुर्खाहरू फरक फरक जीव योनिबाट जन्मेका हुन्। यसका लागि एउटै प्राग सत्य काफी रहनेछ। मानिसका पुर्खा एउटै मानव योनिबाट जन्मेका हुन्, न कि पशु। मानव योनिको समागमबाट जन्मेर मानिस बनेका थिए। यो एउटा अपरिवर्त्य सत्य हो। सजातीय सम्भोग संसारमा चलिआएको रीति हो। पशुले पशुकै भोग गर्छन् र मानिसले मानिसकै।
श्याम रङ्ग श्याम सङ्ग मिलनाथ चित्त दङ्ग श्याम रङ्ग श्याम सङ्ग मिलनाथ चित्त दङ्ग श्याम रङ्ग श्याम सङ्ग मिलनाथ चित्त दङ्ग सुख
दाईलाई पति बनाएर अंगालोमा लिनु लर्तरो आँट होइन। मेरो निर्णयले दाजुबहिनीको पवित्र नातामा दाग लाग्नेछ। यो पारम्परिक संस्कृतिको अदालतमा म सजाय भागी जरूर हुनेछु। नारी जातिका जति पनि गालीहरू छन् ती सबै ममाथि आइपर्ने निश्चित छ। भलै प्रेम अदालतमा म सम्मानित किन नबनु? छिटो खाऊ, के सोचे कि? बाले फेरि बिउजाए। मलाई पटक्कै खान मन लागेन। खुसीले मेरो पेट पनि भरिदिएछ। सायद म एक मुरी अन्न खाए चाहिँ टन्न अगाएकी छु। भोक छैन, खुसी त अस्पतालको सलाइन पानी जस्तो रहेछ। त्यो पाएपछि अरू केही नचाहिने। मैले आफैलाई निहालेँ। मेरो अतीतले आफू खुसी नभए अरूलाई खुसी दिन सकिँदैन भन्ने तत्त्व ज्ञान मेरो आत्मामा दिएको छ। ए साँच्ची कृष्ण कस्तो भएको होला? कतै मोटाएर चिन्ने नसकिने त भएको छैन? बुढो भयो होला, म त बुढी भइसकेँ। उस्तै भए त चिनिहाल्छु नि। मैले नचिन्दै उसले चिन्यो भने? म तयारीमा जुटेँ। अति आवश्यक सामानहरू भेला पारेर दुईवटा झोलामा हालेँ। त्यसभित्र कृष्णका पूरा सम्झना पनि थिए। श्याम पण्डित कृष्णजीको मूर्ति पनि झोलामा हालेकी थिएँ। मूर्ति देखाएर कृष्णलाई भन्नेछु, म तिमी बिना यतिका वर्ष यसैको सहारामा बाँचेकी हुँ। म निकै खुसी थिएँ। कताबाट हो समाजको याद आयो। त्यही पुरानो विचारले म थच्चिएँ। साँच्चै मैले कृष्णलाई कसरी पति मानुला? मलाई अरूले के ठान्लान्? समाजले थुक्ला, बेस्या बनाउला, मेरी आमालाई सरापला, आमाको गर्वलाई पनि दोष लगाउला, समाजले मेरी आमालाई रुवाउला, घृणा गर्ला, आमाले प्रत्युत्तरमा के गर्लिन्? तर होइन, म आफैतिर फर्किएँ। कृष्णको ज्वाज्वल्यमान अनुहारले मलाई उचाल्यो। उसको मुहार हेर्न म आत्तिएँ। मेरा प्राण, मेरा इष्ट, उसैको मायाले समाज त्याग गर्न बल दियो। मायाले तानिरह्यो, मैले आजसम्म उसैलाई पर्खेकी हुँ। यतिका समय बगेर सकिएका मेरा आँसुको मूल्य कसले तोक्छ? समाजका छाडा भुख्याचालाई मेरो प्रेमको मूल्य के थाहा? मैले कति बेला आमालाई भुलेँ, समाजलाई पनि बिर्सेँ। मनमा एउटै ख्याल आइरह्यो, मेरा आराध्य कृष्णलाई अंगालोमा राखेर मेरा पर्खाईका पीडा कहन्छु। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन दीपक सिन्जालीको उपन्यास मीराको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालो अनलाइन .com पनि श्रुति सम्वेक संसारभरि प्रत्यक्ष सुन्न र फुर्सदका बेला फेरि डाउनलोड गरेर सुन्न सकिन्छ। श्रुति सम्वेकमा हामी दीपक सिन्जालीको उपन्यास मीराको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौं। उसँग के कुरा गर्ने भन्ने बारे सोचे। अब हामीले यो बेबिचारी दुनियाँ बोल्यौं, अपरिचित मानिसको भीडमा जाँदैछौं, दाजुबहिनीको नाता तोड्दैछौं, यो प्राग संस्कृति मेटेर नयाँ संस्कृतिको निर्माण साबित हुनेछ। हेर कृष्ण मेरा प्राण, अब मानिसहरूले फरक सोच्नेछन् र भिन्न कुरामाथि विश्वास गर्नेछन्। धरतीमा एउटै मात्र सत्य र एउटै मात्र नीति छ, जुन सत्य परिवर्तन हो, जुन नीति परिवर्तनको, परिवर्तन नै अकाट्य सत्य हो। रातभर निद्रा परेन। मानिसहरू भन्छन् चिन्ताले निद्रा हराउँछ, त्यसो होइन रहेछ। मेरो निद्रा खुसीले हराउँदैछ। मेरो खुसी कतैबाट फुत्त मेरो पोल्टामा खस्यो, मलाई निदाउनै दिएन। काउकुती लगाइरह्यो रातभर। काका भने पनि, बा भने पनि उनी अभिभावक हुन्। वैयक्तिक नजरमा झड्केलो बाको अस्तित्व त्यान्द्रो जति पनि रहेन। जीवनको आधार उनको वर्चस्वमा अडेको छ। उनको दादागिरीमा इच्छाहरू दबिएका छन्। उनीप्रति जति नै घृणा भरिए पनि आस्था भने मरिसकेको छैन। अझै कहीँ कतै अभिभावकत्वको गन्ध आइरहेको छ। पुरुषार्थको खाँचो पर्दा हाम्रा लागि उभिने यिनै हुन्। यदि यिनी नभए हामीमाथि पुरुषार्थ देखाउनेको लाम लाग्दो हो। तर भोलि घर छोडेपछि बिरानो हुने मान्छेलाई माया गर्नु पनि थिएन मलाई। मन अस्थिर रह्यो, विचारहरू यताउता गरिरहे। आमाको सम्झनाले सतायो। आमालाई पर्खेँ भने कृष्णलाई गुमाउने डर थियो। मेरो प्राण भेटाउन आमालाई नदेखी जानुपर्ने भयो। बित्ते घडीमा रातको 1 बजेको थियो। म घरबाट निस्केँ। स्कुल निर पुग्दा दायाँ कुममा अड्याएको पोको खस्यो। एउटी छाउरी बेसरी बोक्न थाली। लुगाको पोको सुँगेपछि लुटपुटी। पुलतिरबाट बालुवा बोक्नका लागि बाटो खनिएको थियो। बोर्डिङ स्कुलको करेछातिरबाट खोलातिर लागे। बाटाभरि खुब डराए। यदि पुलसम्म पुगेर पनि उसलाई भेटिन भने के होला। एक मनले सोच्यो, आफै घाटतिर जाँदैछु, कतै म जिउँदै मर्न त लागिन। मैले जोगीसँग कृष्णका कुनै प्रमाण मागिन, कृष्णले नै निम्त्याएको भन्ने पनि त छैन। म डराए। पुलभन्दा ओरै बरको चौतारीमा कोही लम्पसार परेर सुतिरहेको थियो। दायाँ खुट्टा बरको फेदमा अडिएको थियो। दुवै हत्केला छातीको बीचमा थिए। अघिल्लो साँझ लगाएको गेरु सिरानी मुनि लत्रिएको थियो। मलाई खबर पुर्याउन साँझ सङ्घारमा उभिएको जोगी थियो त्यो। कृष्णलाई नदेखेपछि मलाई 52 भयो। डर पनि लाग्यो। जोगीका कुरा प्रमाणित नगरी आएकोमा पश्चाताप हुन थाल्यो। आशा अझै बाँकी थियो। यताउता चियाएँ। कृष्ण पनि यतै हुँदो त्यहाँ कसैलाई देखिन मलाई बोलाएर कहाँ गयो होला ऊ खोलामा पानी निरन्तर बगिरहेकै छ हावा पानीको सुसाई बोकेर डुलिरहेछ अनि म छु त्रासले कामिरहेकी मेरा खास कुरा साथमा छैनन् मेरो कृष्णे बरु बेकममा जोगी छ मलाई गिज्याउन बसे जस्तो मन सिरिङ्ग भयो मनमा डर सवार भयो म थरर कामे कि फर्क्यौँ दोधार भयो तर फर्किन कति पनि मन भएन फर्किनु र मर्नु समान थियो मेरा लागि जसले कृष्णको खबर ल्यायो त्यो अगाडि छ ऊ मलाई नै पर्खिरहेको हुन सक्छ कुनै न कुनै खबर त अवश्य पाउनेछु त्यसपछि मन शान्त पारौँला मेरो आँट व्यर्थ हुन गयो भने जोगीलाई यहीँ घाँटी अठ्याएर मारिदिउँला मैले सोचेँ ग्यास लाइटर साथमा लिएकी थिएँ जसको पछाडिपट्टि लाइट बल्ब थियो जोगीको मुहारमा बाले उज्यालो प्रकाशमा निलो आँखा टल्क्यो टलक्क ती आँखा कृष्णकै थिए म छक्क परे हिजोको जोगी कृष्ण नै पो रहेछ म दङ्ग परे आमै नै कृष्ण ए कृष्ण मैले कानमै बोलाएँ ऊ एकै झट्कामा उठ्यो मलाई पहाड जत्रो भारी बिसाएको अनुभव भयो मन फुरुङ्ग मैले मेरो भगवान् भेट्ट आएँ अपरिचित जस्तै उठिङ्ग उभियो मुख बन्द सायद मीरा उसको अघिल्तिर छ भन्ने उसले पनि पत्याएन लाइटको प्रकाश आफूतिर फर्काएर मुख देखाएँ मुचुक्क आँस्यो र बलियोसँग बाहुमा कस्यो लाग्यो पूजा कोठाका कृष्ण भगवानले मूर्तिबाट निस्केर मलाई अंगालो मारेका हुन् म मुचुक्क आँसे उसले मधुरो स्वरमा सम्बोधन गर्यो मीरा हामी त्यहाँ रोकिएनौँ मेरो हात डोराउँदै भन्यो जाम अरूले देख्लान् हामी पृथ्वी राजमार्ग निस्केर छाङतिरको बाटो दक्षिण पूर्व उकालो लाग्यौं झोलुङ्गे पुल तरेपछि ठाँटी छोडिँदै गयो कोही गुनगुनाएको आवाज सुनेर म टक्क रोकिएँ उसलाई पनि रोके उसले सिकारी कुकुरले झैँ टाउको उठाएर यताउता हेऱ्यो पारीतिर कतै कुकुके कराइरहेको थियो डरलाग्दो स्वरमा मलाई भूतले गफ गरेका होलान् भन्ने लाग्यो काँध थत्पपाउँदै उसले भन्यो आऊ खोला कराएको काठतर्य यस्ता कुरा सामान्य हुन्छन् भन्ने सुनेकी थिएँ डर लुकाउँदै भने म डराउँछु भनेर झोक्याउँछौ मलाई केहीको डर छैन मेरो भगवान् मेरै अघि छौ ऊ मतिर फर्केर मुस्कुरायो अँध्यारोमा पनि उसको हाँसो प्रष्ट देखिएको थियो उसको हाँसोभित्र लुकेको खुसी पनि अनुभूत गरे फेरि कालो छद्मले हाम्रो पिछा गर्यो म साँच्चैको डरले काँपे उसले बलियोसँग छातीमा टाँस्यो कसैलाई त भनेकी छैनौ शङ्का जनायो तिम्रा लागि यो आँट गरेको छु हेर कसै गरी जीवन बर्बाद पार्नु हुँदैन आफ्नै आँसुको तालमाथि साहसको पुल राखेर यो यात्रा रोजेकी हुँ मैले भने उसका हत्केला मेरा कम्बरमा बेरिएका थिए सायद ऊ भित्री र बाहिरी दुवै तहमा कडा सुरक्षाको महसुस मलाई दिलाउन चाहन्थ्यो बाटोमा सिँढी भएको सानो चौतारी भेटियो उसले जुरुक्क उचालेर मलाई माथिल्लो कुटकिलोमा बसाल्यो आफू चाहिँ भुइँमा छामछुम गर्न थाल्यो केही बेरमै ढुङ्गामाथि अर्को ढुङ्गाले केही थिचेको देखेँ रातको चौथो प्रहर भइसकेको थियो एक तिहाई जुन पनि आकाशमा देखियो कृष्ण अगाडि उभियो मैले हेरिरहेँ श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन दीपक सिन्जालीको उपन्यास मीराको आठौं श्रृंखला वाचन हो। हामी अर्को साता यसको नौं श्रृंखला लिएर आउनेछौं। तबसम्मको लागि श्रुति सम्वेकबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे विदा हुन्छौं। नमस्कार, शुभरात्रि।